नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी सम्पूर्ण ज्येष्ठ नागरिकहरूको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले लुम्बिनी प्रदेश बाहेक 6 प्रदेशमा गरेको ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम सम्बन्धी जानकारीका लागि महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग गरिएको कुराकानी, यही जेठ 15 गते अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि विनियोजन गरिएको रकम र यसबारे महासंघको धारणा लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला।
कार्यक्रम शुरू गरौं। राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले लुम्बिनी प्रदेश बाहेक मुलुकका 6 प्रदेशमा ज्येष्ठ नागरिकहरूको लागि गरेको स्याहारकर्ताको तालिम सम्बन्धी जानकारीबाट विभिन्न मितिमा सम्पन्न गरेको सो तालिम कार्यक्रममा रहेको उपस्थिति, सहभागीहरूले दिनुभएको सुझाव लगायत महासंघका पछिल्ला गतिविधिका बारेमा महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग कार्यक्रम संयोजक राजन कार्कीले कुराकानी गर्नुभएको छ।
पछिल्ला दिन भन्नाले मैले करिब करिब 1 वर्षको बीचमा यसरी हेर्दाखेरि 2 74 जिल्ला, जुन हामीसँग अहिले 74 जिल्ला र 3 जिल्ला हामीले सम्पर्क व्यक्तिको मार्फत काम गरिरहेछौँ, भनेपछि 77 जिल्लाको भन्दा पनि हुन्छ। र 77 जिल्लामा हामी पहिलोचोटि हामी सुरुमा यो ज्येष्ठ नागरिकलाई आवश्यकता पर्ने के कस्ता कानूनहरू र परिवारले किन ज्येष्ठ नागरिकहरूलाई चाहिँ अब छोराछोरीले स्पेसली भन्दा विशेषतः छोराछोरीहरूबाट किन त्यति साह्रो आमा बाबाहरूप्रति त्यति जवाबदेही भएर अथवा त्यस्तो किसिमले चाहिँ आमा बाबाहरूको पनि प्रति पनि उनीहरूले जुन स्याहार सुधार गर्नुपर्ने, रेखदेख गर्नुपर्ने, उनीहरूको एउटा आहारी प्राप्त हुनुपर्ने, त्योबाट चाहिँ बाबा किन विमुख भइरहेछ भन्ने सन्दर्भलाई पनि हामीले सुरुका समयमा हामीले त्यो अध्ययन गर्यौं र साथै प्रदेशमा गएर त्यो कार्यक्रम पनि हामीले गरेर लिएर आयौं र त्यसरी हामी पहिलोचोटि त्यसरी जोडिएको थियौँ।
यहाँले ज्येष्ठ नागरिकहरूलाई के आवश्यकता पर्छ, हामी त्यो अनुसन्धानमा पनि गयौं, खोज अनुसन्धान पनि गर्यौं, त्यसबाट ज्येष्ठ नागरिकहरूलाई आवश्यक पर्ने ऐन कानूनदेखि लिएर रिसर्च कुराहरू समेत हामीले सम्पन्न गर्यौं। यहाँको त्यो खोज अनुसन्धानले ज्येष्ठ नागरिकहरूलाई के आवश्यकता महसुस हुन्छ जस्तो लागेर के पत्ता लगाउनु पर्छ? रिसर्च पनि गर्नुभयो होला कतिपय ठाउँहरूमा त?
रिसर्चै भन्ने होइन, हामीले उहाँहरूसँग सोधपुछ गरेर उहाँहरूसँग चाहिँ बसेर उहाँहरूसँग छलफल गर्दाखेरि आएका कुराहरूलाई चाहिँ त्यो चाहिँ हामीले मैले उल्लेख गरेको जस्तै सुर्खेतमा गएर सुर्खेतमा 3-3 कार्यक्रम हामीले गर्यौं भन्ने सन्दर्भलाई लिएर यो केन्द्रीय कार्यशाला गोष्ठी जुन 7 प्रदेशमाबाट चाहिँ यो आएको त्यो कुरालाई हामीले त्यहाँ लगेर सुर्खेतमा बजेटको हिसाबले पनि हामीले त्यो एकैचोटि सबैलाई जोडेर कार्यक्रम गरेका हौ। त्यो ठाउँमा लगेर हामीले केन्द्रीय कार्यशाला गोष्ठी गर्यौं र त्यो केन्द्रीय कार्यशाला गोष्ठी गर्नुभन्दा अगाडि नै एउटा हामीले सरकारलाई पहिलादेखि नै जुन अनुरोध गरिरहेको थियौँ, हाम्रो ज्येष्ठ नागरिक सम्बन्धी 2063 जुन छ त्यसलाई चाहिँ प्रतिनिधि सभाले गत 4 प्रतिनिधि सभाले ज्येष्ठ नागरिक सम्बन्धी 2063 चाहिँ पहिलो संशोधन गरेर 2079 संशोधन गरेर त्यसलाई चाहिँ हामीले जुन एउटा परिवार सरकारले किन चाहिँ छोराछोरीले चाहिँ हेर्दैन भन्ने सन्दर्भमालाई अहिले सरकारले त्यो ऐन बनाएको छ, ऐन लागू भइसकेको छ, बनाएको मात्रै नै त्यो लागू भइसकेको छ, ऐन अनुसारको ऐनले बोलेका कुराहरूलाई नियमावलीमा कसरी राख्ने भनेर नियमावली बनाउने सन्दर्भमा नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत हामी त्यो काममा अहिले करिब यो अन्तिम पुगिसकेका छ र यो नियमावली बनाउने उसमा हामी लागि परेका छौँ। त्यो नियमावली बनाउने सन्दर्भमा ऐनको कुराहरू मैले अलिकता यहाँ जोड्न चाहे के भने त्यो ऐनले अत्यन्तै जिम्मेवार बनाएको छ। ऐनले छोरा छोरीले हिजोको दिनमा जुन एउटा वडाको अध्यक्षले अथवा गाउँपालिकाको अध्यक्षले छोराछोरीलाई बोलाएर यदि आमा बाबुलाई पाल्दैन भने उल्लेख गर्न सक्ने केही गर्न सक्दैन, पाल्नुलाई चाहिँ उसले बाध्य गराउने खालि एउटा सिफारिस, नागरिकताको सिफारिस हो, जग्गा जमिनको बेचबिखनको सिफारिस हो, विभिन्न सिफारिसहरू जुन नगरपालिकाले गाउँपालिकाले दिनुपर्ने हुन्छ, वडाले दिनुपर्ने हुन्छ, त्यो नदिने बाहेक उसले अरू केही गर्न सक्दैन थियो भने अहिले स्थानीय सरकारलाई यो कुरा जिम्मेवार बनाएको छ र स्थानीय सरकारले आमा बाउलाई कसैले पाल्दैन भने उसको आफ्नो जायज यथा के कतिको उसको आर्थिक स्थिति छ त्यो स्थिति अनुसार आमा बाउलाई के कति चाहिन्छ त्यो छुट्याएर स्थानीय सरकारले छुट्याएर आमा बाउको नाममा त्यो राख्नुपर्ने व्यवस्था पनि स्थानीय सरकारले दिएको छ। त्यसकारण यसरी जिम्मेवार बनाएको छ छोराछोरीलाई, यति मात्रै होइन धेरै कुराहरूमा जिम्मेवार बनाएर अगाडि बढेको छ स्थानीय सरकारलाई नै तोकिएको हुनाले त्यो कुरा पनि निवेदन गर्न चाहन्छु र त्यसै अनुसारले प्रदेश सरकार संघीय सरकार त त्यसमा जिम्मेवार छँदैछ।
संशोधन भएको ऐनलाई चाहिँ ज्येष्ठ नागरिक जिल्ला संघहरू मार्फत तल पुर्याउनका लागि कस्तो खालको समन्वयहरू गर्नुभएको छ? ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्षहरूलाई थाहा छ यो ऐनमा यस्तो यस्तो संशोधन भयो भनेर?
भएको थाहा छ, किनभने भर्खरै हामी सातै प्रदेशमा पहिला बन्दाखेरिको सात प्रदेश त्यो उसमा थियो भने सातै प्रदेशमा जाँदाखेरि यो ऐन बनिसकेको थियो। यो कुराहरू हामीले उनीहरूलाई सबैलाई यो जानकारी दिएको छौँ। अझै हामीले त्यसो भन्दै गर्दा उहाँहरूलाई यो कुरा चाहिँ तपाईँहरूले अध्ययन गर्नु पर्यो भनेर हामीले त्यो ऐनलाई पनि कति ठाउँमा त हामीले आफैले त्यसलाई बाँड्यौँ पनि, कति ठाउँमा सम्भव नभएको ठाउँमा उनीहरूलाई यो ऐनको बारेमा उल्लेख गरेर यो अनुसारले नियमावली बन्दैछ, नियमावली बनाउने काममा पनि हामी लागि परेको छौँ भन्ने उहाँहरूबाट नै आएको फिडब्याकलाई पनि हामीले त्यसमा चाहिँ समावेश गर्ने प्रयास पनि गरेका छौँ।
स्याहारकर्ताको तालिम भनेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्यौँ भन्ने खालका कुरा कहाँ कहाँ गर्नुभयो यहाँहरूले यो तालिम?
जहाँसम्म तपाईँले अहिले तालिमको कुराहरू गरिरहनु भएको छ त्यो तालिमको लागि पनि हामी सातै प्रदेशमा तालिमलाई लिएर राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशमा स्याहारकर्ताको तालिम गर्नु पर्यो भन्ने किसिमको चाहिँ प्रस्ताव राष्ट्रिय ज्येष्ठ नागरिक महासंघलाई पनि आएपछि हामीले यो कुरालाई सहर्ष स्वीकार गर्यौँ। हामीलाई ठुलो यो मौका पनि हो किनभने हिजोको दिनमा आजभन्दा 5-7 वर्ष अगाडि पनि हामीले करिब 7-8 वर्ष नै कन्टिन्युस हामीले यो स्याहारकर्ताको तालिम नेपाल सरकारसँग तात्कालीन नेपाल सरकारसँगै मिलेर हामीले त्यो कार्यक्रम गरेको थियौँ भने त्यो अनुभवले पनि हामीलाई यो कार्यक्रम चाहिँ अगाडि बढाउनुपर्छ र गर्नुपर्छ भन्ने हामीलाई दिशा खट्किरहेको थियो र त्यो कुरा हामीले सम्बन्धित मन्त्रालयलाई पनि यी कुराहरू राखिरहेका थियौँ। त्यसैको परिणति हो कि गत वर्ष नेपाल सरकारले हामीलाई यो सातै प्रदेश गर्ने भनेर हामीलाई यो कार्यक्रमको चाहिँ अवसर प्राप्त भयो र हामीले त्यसै अनुसारले चाहिँ आपसमा एक किसिमले चाहिँ नेपाल सरकारसँग हामीले गर्यौँ र सर्वप्रथम त हामीले बागमतीको चितवनबाट सुरु गर्यौँ त्यसै अनुसारले मधेसको चाहिँ सर्लाहीमा गर्यौँ। किनकि हाम्रो बुझाइ के थियो भने कमसे कम पनि जुन ठाउँमा चाहिँ जे पनि कार्यक्रम भइरहेको हुन्छ भने त्योभन्दा अलग ठाउँ गएर किन नगर्ने भन्ने सन्दर्भमा हाम्रो बुझाइ थियो र त्यसै कारणले हामीले यस्ता ठाउँहरू गर्यौँ जस्तो मधेस प्रदेशको अहिले सर्लाहीमा भने त्यसै अनुसारले कोशीको इटेरीमा गर्यौँ र भने कर्णालीको झन् हामीले सुर्खेतमा गएर 3 कार्यक्रम ज्येष्ठ सम्बन्धी स्याहारकर्ताको तालिम हाम्रो एजिएम र केन्द्रीय कार्यशाला गोष्ठी एक्कास्त कन्ट्रीबाट पूर्व मेचीदेखि पश्चिम महाकालीको के अरे जिल्लामा काम गर्ने ज्येष्ठ नागरिकहरूलाई समेत हामीले समावेश गरेर त्यो कार्यक्रम 3 कार्यक्रम कर्णालीमा सुर्खेतमा गरेको पनि धेरै समय भएको छैन। त्यसपछि हामीले सुदूरपश्चिमको डोटीमा स्याहारकर्ताको तालिम गर्यौँ भने भर्खरै हामीले गण्डकी प्रदेशको गोर्खा जिल्लामा गर्यौँ र अब 7 प्रदेश मध्येमा 6 प्रदेशमा हामीले गरिसकेका छौँ भने अब लुम्बिनी प्रदेशमा चाहिँ हामीले अहिले गोरुसिङेमा त्यो गर्नुपर्छ कि भनेर हामीले त्यसलाई अगाडि बढाइरहेको अवस्था छ स्याहारकर्ताको तालिमको।
6 ठाउँमा यहाँहरूले त्यो स्याहारकर्ताको तालिम सम्पन्न गर्दाखेरि खास गरिकन उहाँहरूको समस्या के देखियो र उहाँहरूको उपस्थिति के देखियो र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघलाई त उहाँहरूले सुझावका रूपमा लेखेर दिनुभएको छ होला, यहाँहरूले पनि लिएर आउनु भएको छ होला, के कस्ता सुझावहरू आयो र ती सुझावहरूलाई के गर्नुहुन्छ यहाँहरूले?
वास्तवमा ती सुझावहरू कस्तो थियो भने व्यवस्थित नभएको र अर्को कर्मचारीहरूको पनि स्याहारकर्ता गर्ने जुन व्यक्तिहरू हुन्छ त्यसको पनि कमी भएको, कति मौलिक कुराहरूमा चाहिँ आश्रम जुन हुनु पर्थ्यो त्यो चाहिँ आश्रम जस्ताले मैत्री नभएको र अर्को के दक्षताको कमी, उनीहरूलाई जुन स्किल दिनु पर्थ्यो जुन कुरा उनीहरूलाई हुनु पर्थ्यो, हुन त हाम्रो जस्तो देशमा नाति नातिना छोरा बुहारीले नै स्याहारकर्ताको रूपमा भनेर अहिलेसम्म पनि हामीले त्यही कुरालाई नै पहिलो प्रायोरिटी अथवा त्यो त्यसलाई प्राथमिकता दिएर गरिरहेको छौँ भने अर्को अब अहिले अहिले जुन घर घरमा गएर गर्ने त्यस किसिमको परिपाटी पनि हाम्रोमा हुँदैछ। त्यस कारणले यो स्किलको कमी पनि भएको देखियो भने अर्को स्याहारकर्ताहरूलाई जुन किसिमले चाहिँ उहाँहरूले जुन ट्रेनिङ पनि दिनु पर्थ्यो, ट्रेनिङै गर्नु पर्थ्यो, स्किलको हिसाबले चाहिँ उनीहरूलाई त्यो गर्नु पर्थ्यो, त्यसमा पनि कता कता त्यो चाहिँ कमी भएको हामीले पायौँ। जति बेला उहाँहरू हाम्रो तालिममा समावेश गर्ने व्यक्तिहरूबाट भाग लिने अवस्थामा चाहिँ त्यो किसिमको हामीले पाएका छौँ।
सुझाव निकै आएका होलान्, अब त्यसलाई चाहिँ एकमुष्ट बनाएर यहाँहरूले महासंघमा छलफल गरेर त्यसलाई निर्णय गरेर कार्यान्वयनमा लानुहुन्छ कि तपाईँहरूले त्यसलाई चाहिँ एउटा प्रस्तावको रूपमा एउटा प्रतिवेदनको रूपमा मन्त्रालयमा पेश गरेर मन्त्रालय स्तरीय निर्णय गराउनुहुन्छ, के गर्नुहुन्छ त्यसलाई?
यसलाई हामीले सक्ने हामीले गर्नुपर्ने कुराहरूमा र हाम्रो जुन महातात्मा वृद्ध आश्रमहरू छन्, युवा सेवा केन्द्रहरू छन्, उनीहरूलाई हामीले महासंघले गर्नुपर्ने कामहरूको लागि महासंघ स्वयंले आफूले गर्छ, किनकि राष्ट्रिय जेष्ठारी महासंघ भनेको जेष्ठारीको सवालमा यो एउटा एक किसिमको उसले दक्षता पनि गर्दै गइरहेको छ र दक्षले भन्दिनँ म, तर त्यो दक्षताको उन्मुख भएर ऊ अगाडि बढिरहेको छ। त्यस कारणले निश्चय पनि ती कुराहरू पनि हामीले उनीहरूलाई हामीले जे जति गर्नुपर्ने त्यो गर्छौँ भने, किनभने हामी 17-18 वर्ष 18-19 वर्षदेखि नै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग हामीले सन्निकट रहेर यो काम गरिरहेको छ राष्ट्रिय ज्येष्ठ महासंघले भने, त्यो कुरालाई पनि मन्त्रालयमा हामीले यी कुराहरू राखेर त्यो कुराहरू मन्त्रालयबाट गर्नुपर्ने र नेपाल सरकारबाट गर्नुपर्ने र अन्य लाइन मिनिस्ट्रिजहरू लाइन जुन संघ संस्थाहरू छन् त्यस्तोहरूलाई पनि मन्त्रालयको थ्रुबाट र हामी आफैले पनि पहल गरेर ती कुराहरूको पनि यसलाई जुन किसिमले सुझाव आएको छ त्यसलाई परिपूर्ति गर्ने त्यसलाई लागू गर्ने सन्दर्भमा राष्ट्रिय ज्येष्ठ नारी महासंघ अगाडि बढ्ने नै छ।
कतिपय ज्येष्ठ नारी जिल्ला संघका अध्यक्षहरूले गुनासो राख्नु भएको छ, मैले कार्यक्रममा उहाँहरूसँग कुराकानी गर्दाखेरि महासंघले कार्यक्रम गर भन्छ तर स्थानीय तहमा पनि ज्येष्ठ नागरिक जिल्ला संघहरूलाई समावेश गरिँदैन, स्थानीय तहले कार्यक्रम गर्दाखेरि पनि ज्येष्ठ नागरिकहरूको लागि कार्यक्रम गर्दाखेरि पनि जिल्ला संघलाई खबर गर्दैन र जिल्ला संघ त्यहाँ इन्भल्भ हुँदैन, त्यो हुँदाखेरि जिल्ला संघलाई अलिकति अप्ठ्यारो परेको छ र बजेटको हिसाबले पनि जिल्ला संघमा खासै बजेट हुँदैन, महासंघले केही मात्रामा उपलब्ध गराएको छ मन्त्रालय मार्फत त्यसले पुग्दैन भन्ने खालको कुरा गुनासाहरू उहाँहरूबाट आइरहेको छ। महासंघले कसरी समन्वय गरिरहेछ जिल्ला संघहरू र स्थानीय तहबीच?
एकदम राम्रो राजनजी तपाईँले उठाइदिनु भयो, यो एकदमै राम्रो र हामीलाई एकदम खट्केको चिजै हो यो जिल्लाहरूको कुरा र हिजोको दिनमा त्यो धेरै कुराहरू आउँथ्यो तपाईँले जुन भन्ने उल्लेख गरिरहनु भएको छ, अहिले छँदै छैन भन्ने होइन, त्यो पनि अहिले पनि छ, तर जति अब स्थानीय सरकार जब बन्यो स्थानीय सरकारले चाहिँ काम गर्नु थालिसकेपछि र धेरै कुराहरू जसरी जिल्ला संघ र अन्य संघ संस्थाहरूलाई पनि उनीहरूले आफूले सहयोग गरेर आर्थिक सहयोग दिएर उनीहरूको एक्सपर्टिजलाई अहिले स्थानीय सरकारले पनि विभिन्न कार्यक्रमहरू गर्नुलाई अगाडि बढिरहेको अवस्था मैले पाएको छु। त्यस कारणले यी कुराहरू हिजोको थिएन भने अब केही न केही कमी हुँदै गइरहेको हामीले पनि महसुस गरेका छौँ। र अर्को कुरा तपाईँले जुन भनेको जस्तै वास्तवमा जसरी जिल्ला संघहरूलाई हिजोको दिनमा चाहिँ महिला बाल बालिका कार्यालय थियो र महिला बाल बालिका कार्यालयले नै ज्येष्ठ सम्बन्धमा पनि हेर्थ्यो र त्यो ज्येष्ठसँग जोडिएका थिए उनीहरू कामहरूको हिसाबले महिला बाल बालिका र केही न केही उनीहरूले आफूले बजेटको व्यवस्था गरिदिएर ज्येष्ठ जिल्ला संघलाई पनि जोडेको थियो, तर पछिल्लो दिनमा त्यो महिला कार्यालय नै हटिनै सकेको हुनाले अहिले अलिकता यो जुन हामीलाई पुलको काम गर्ने जुन संस्था हो सरकारले गर्नुपर्ने जिल्लाको लागि त्यसमा चाहिँ कता कता उनीहरूलाई पनि अप्ठ्यारो भइरहेको छ र त्यो कुराहरूलाई पनि नेपाल सरकारको पनि हामीले समय समयमा यसलाई यो कुरालाई ध्यानकर्षण गराएको छौँ र यसै पालि यो बजेटको हिसाबमा पनि हामीले ज्येष्ठारी जिल्ला संघलाई नेपाल सरकारले सबभन्दा पहिलो प्रायोरिटी दिएर बजेट राखिदिनुपर्छ भनेर हामीले नेपाल सरकारलाई त्यसै अनुसारले एउटा टोकन मनीको रूपमा नै भए पनि कमसेकम 77 जिल्लालाई बजेट दिनुपर्छ र निकासा हुनुपर्छ भन्ने मान्यता राखेर हामीले सरकारसँग पनि यी कुराहरू राखेका छौँ। अब सरकारले के कसो गरेको छ त्यो हामीलाई अहिले जानकारी भइसकेको छैन र हाम्रो पहिलो प्राथमिकता नै यो बजेट चाहिँ जिल्लालाई दिनुपर्छ भनेर हामीले कुराहरू राखेको अवस्था छ।
यही जेठ 15 गते अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आर्थिक वर्ष 2080-81 को बजेट प्रस्तुत गर्दा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका बारेमा भन्नुभयो।
ज्येष्ठ नागरिकको ज्ञान सिप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गराउन ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत अन्तर पुस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ। काठमाडौँको गोठाटारमा 165 क्षमताको वृद्धाश्रम र 45 बेड सहितको ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न बजेट व्यवस्था गरेको छु।
लोक कल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि कोखदेखि शोकसम्म सामाजिक सुरक्षा भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन चक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूत गरिनेछ। शिक्षा, स्वास्थ्य, प्राविधिक शिव, रोजगारीको अवसर र वृद्ध अवस्थामा गरिने संरक्षण समेत समेटी सामाजिक सुरक्षाको दायरा फराकिलो बनाइँदै लगिनेछ। चालू आर्थिक वर्षबाट 68 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक 4,000 रुपियाँ भत्तालाई निरन्तरता दिएको छु। 60 वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमाङ्ककृत वर्ग र समुदाय तथा बाल बालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि रकम विनियोजन गरेको छु। छात्रवृत्ति, स्वास्थ्य उपचार, स्वास्थ्य बिमा लगायतका क्षेत्रमा प्रदान गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिएको छु। ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षा कार्यक्रमका लागि ₹1,57,73,00,00,00 विनियोजन गरेको छु।
सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सिप अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य गर्नुपर्छ, सरकारले यसलाई अगाडि लानुपर्छ र प्रयोग गर्नुपर्छ भन्ने ज्येष्ठ नागरिक महासंघको माग नै हो। अहिले यो बजेटमा सिप र अनुभवलाई जो ज्येष्ठ नागरिकहरूसँग छ नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य चाहिँ ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत अगाडि बढाइने भन्ने कुरा बजेटमा आएको छ। महासंघको भनाइ के छ, धारणा के छ यसमा, यो ठिकै हो?
अब म यसमा चाहिँ आफू अपडेट नभएको हुनाले मिलन केन्द्र भनेको अब सरकारले मिलन केन्द्र हो कि कुनै मिलन केन्द्र छ त्यो चाहिँ म अहिले भन्न असमर्थ छु। यो कुरा म आफू नै यो कुराबाट चाहिँ अपडेटेड नभएको हुनाले मिलन केन्द्र, तर यसै भन्दै गर्दा मैले जति सुनेको छु सरकारले अब अगाडि बढेर सरकारले पनि हुन सक्छ सम्बन्धित मन्त्रालयलाई महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सवालमा अथवा सामाजिक सुरक्षाको सन्दर्भलाई लिएर कति कुराहरू सरकारले नै त्यो कुरालाई चाहिँ एक किसिमले चाहिँ के कसोबाट काम गराउने त्यो चाहिँ सरकारले नै गर्ने कुरा भएको हुनाले मैले अहिले यहाँ भन्न सक्ने अवस्था रहेन। यो
ज्येष्ठ नागरिक जीवनलाई चाहिँ सम्मानित कसरी बनाउन सकिन्छ अथवा सुरक्षित कसरी बनाउन सकिन्छ र उहाँहरूको जीवनलाई व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने कुरामा पनि त महासंघको धारणा त होला नि, कसरी बनाउन सकिन्छ?
निश्चय पनि वास्तवमा ज्येष्ठ नागरिकको सम्मानको कुरा गर्नुभयो। ज्येष्ठ नागरिकले सम्मान भनेकै के भने उहाँहरूसँग जुन हिजोको दिनमा ज्येष्ठ नागरिक केन्द्रित आमा बाउ केन्द्रित हाम्रो घर परिवार थियो भने घर थियो अथवा परिवार भनौँ, अब अहिले त के छ भने तपाईँलाई मैले यसो भन्दै गर्दाखेरि परिवारको परिभाषा नै बदलेको छ। हिजो आमा बाउ मात्रै होइन, काका काकी है, हजुरबा हजुरआमा, एउटा जोइन्ट फ्यामिली भन्थ्यौँ हामी, तर जोइन्ट फ्यामिली नबनेर हामी के भन्थ्यौँ भने परिवारै भन्थ्यौँ। परिवारको परिवार चाहिँ अहिले चाहिँ बदलेको छ। त्यस कारणले आमा बालाई उहाँहरूलाई चाहिएको मार्गमा के हो भने मैले जुन अघि केन्द्रित भने अहिले आमा बाहरू जब उहाँहरू रिटायर हुनुहुन्छ त्यो रिटायर भनेको कर्मचारी मात्रै रिटायर हुँदैन, एउटा मजदुर पनि रिटायर हुन्छ, एउटा कृषक पनि रिटायर हुन्छ आफ्नो कामबाट, किनभने उसले त्यो गर्न जब जब सक्दैन, उसको स्वास्थ्य उसको हेल्थले उसको उसले गर्न सक्दैन तब ऊ त्यो कामबाट विमुख भएको हुन्छ, उसले छोडेको हुन्छ। त्यस कारणले कमसेकम पनि बाबा आमालाई र समाजले पनि त्यहाँको ठालुहरूलाई समेटी दिनुपर्छ, उहाँहरूलाई विभिन्न कामहरू भन्नु चाहिँ उहाँहरूले गर्नुपर्ने जानेका कुराहरू अनुभव छ, उहाँहरूको विभिन्न अनुभव छ भनेदेखि उहाँहरूले गाउँघरको त्यो भनौँ न विभिन्न ठाउँहरूमा मैले भन्नु खोजेको त्यो ठाउँमा पनि उहाँहरूलाई समावेश गरेर उहाँहरूबाट जानेको त्यो उहाँहरूको विज्ञताहरू त्यसलाई पनि लिन सकिन्छ, तर ती कुराहरूमा हामीले कता कता त्यसलाई समेटेर आएका छैनौँ। त्यस कारणले त्यो कुरालाई पनि समेट्नाले र आमा बुवालाई कमसे कम पनि उहाँहरूलाई सम्मान भनेको मतलब खालि खादा ओढाएर ऊ ओढाएर भन्नु खोजेको होइन, त्यो किसिमको होइन, खालि उहाँहरूलाई सोधिदिँदा नै उहाँहरूलाई कमसे कम बाउ आमालाई चाहिँ सम्झिदिनाले उहाँहरूको चाहिँ कतै आफै जानेछ भने पनि सामान्य कुरा म भन्दैछु, कतै जाँदैछु आफू भने म यता जाँदैछु उता जाँदैछु यो काममा जाँदैछु बा आमा भनेर हामीले मात्र त्यति मात्रै सोधिदिनाले र गरिदिनाले र कुनै काम गर्नुभन्दा अगाडि त्यो कुरा राख्नाले पनि उहाँहरू अलिकति आफूलाई सम्मानको अनुभूति गर्नुहुनेछ जस्तो मलाई लाग्छ। र यी कुराहरूमा अलिकति हामीले घर परिवारलाई पनि सिकाउनु पर्छ र हामीले ती कुराहरूमा पनि अलिकता बढेर दिनुपर्छ। जहाँसम्म यहाँले अघि जुन पुस्तान्तरको कुरा गर्नुभयो यो पुस्तान्तर पनि म यहाँलाई जोड्न चाहन्छु, यिनै कुराहरू पनि छन् त्यो पुस्तान्तरमा र सम्भवतः हामीले नेपाल सरकारले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यही 28 गते पुस्ता अन्तरको कार्यक्रम पनि गरे काठमाडौँमा गर्दैछ भने राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले पनि नेपाल सरकारकै सहयोगबाट अलिकति अगाडि पुस्ता अन्तरको कार्यक्रमहरू पनि अगाडि गरिरहेको छ। भनेपछि यो के छ भने हामीले ज्येष्ठ नागरिक मात्रैलाई कुनै पनि कार्यक्रममा राख्नुभन्दा कमसे कम पनि छोरा छोरी अथवा यङ युवालाई पनि समेटेर युवालाई पनि राखिदिनाले कमसे कम त्यो एउटा चाहिँ दूरी जुन छ त्यो दूरी चाहिँ कम हुन्छ। हामीले प्रत्येक घरले प्रत्येक समाजले यो कुराहरूलाई अलिकति अगाडि बढाउनु पर्छ र यो कुरामा ध्यान दिएर खालि संस्था र एउटा सरकारले मात्रै गर्नुभन्दा पनि हामी प्रत्येकले हाम्रो घर घरले हाम्रो समाजले हाम्रो त्यो पनि यसलाई अगाडि बढाउनु पर्छ जसले गर्दा यसले मद्दत गर्छ भन्ने मेरो बुझाइ रहेको छ।
ज्येष्ठ नागरिकहरूलाई घर परिवारमै राख्नुपर्छ, परिवारका सदस्य मान्छेहरूसँगै घुलमिल गराउनुपर्छ, उहाँहरू वृद्धाश्रममा लगेर राख्दाखेरि एक्लोपना आउँछ उहाँहरूमा भन्ने खालका कुरा आइरहेका छन्। यस्ता कुरा आइरहेको अवस्थामा जस्तो नेपाल सरकारले भर्खरै बजेट मार्फत गोठाटारमा 165 सिटको वृद्धाश्रम बनाउने भन्ने कुरा आएको छ बजेटमा। त्यसै गरी कतिपय हस्पिटलहरूमा जेरियाट्रिक वार्डै नभएका अवस्था, वार्ड भए पनि राम्रोसँग डाक्टरहरू नभएको अवस्था र उपचार गर्न सक्ने अवस्था नभएको हस्पिटलहरूमा छ जेरियाट्रिक वार्डमा भने 45 सिटको ज्येष्ठ नागरिक अस्पताल पनि निर्माण गर्ने कुरा छ। महासंघले कतिको विश्वास गर्छ? यो कुरा त ठिकै हो हुन त, तर व्यवहारमा कतिको लागू भएको छ? कस्तो छ दृष्टिकोण?
यो बन्ने कुरामा यहाँले सोध्नु भएको भने त्यसमा शंका गर्ने कुरै छैन। केही टेक्निकल भएर यो पहिला पनि कुरा आएको हो गत वर्षको बजेटमा जस्तो लाग्छ मलाई भने यो कुरामा कुनै टेक्निकल केही कुरा भएर आएको अलिक ढिलो भएको हुनसक्छ। त अत्यन्तै राम्रो काम हो, यो सराहनीय काम हो। तर यसै भन्दै गर्दा मैले अहिले तपाईँले जुन एउटा प्रश्न ऊ गर्नुभयो त्यो त्यसमा मलाई के लाग्छ भने पहिलो आवश्यकता वृद्धाश्रम होइन, किनभने त्यस्तोको लागि यो आवश्यकता हो जसको कोही केही पनि छैन, केही पनि छैन भने, र अर्को के हो भने कोही पनि नहुने। हामी आमा बुवाहरू नेपालमा छन्, छोराछोरीहरू विदेशमा छन्, अमेरिका, युरोप, विभिन्न ठाउँमा, मिडल इस्ट है छन् भने त्यस्ताहरू भनेको त्यो पनि बाउ आमा एक्लिएका छन् भने त्यस्तोहरूको लागि यो वृद्धाश्रम हुनसक्छ। वृद्धाश्रम मात्रै नभएर अब त के भइरहेछ भने घर घरमा सबभन्दा राम्रो चाहिँ घरभित्रै अटाउनु पर्छ भन्ने अहिले पनि हामी पनि यो समयले ल्याएको कुरा हो र घरभित्रै अटाउनु पर्छ र परिवारभित्रै बस्नुपर्छ। परिवार यदि त्यति सम्भव छैन, अब विभिन्न पेसाले आफ्नो अध्ययनको लागि आफ्नो अपर्च्युनिटीको लागि बाहिर कोही गएका छन् भने पनि घरमै त्यो व्यवस्था गर्नुपर्छ सबभन्दा राम्रो। त्यो घरमा व्यवस्था गर्ने काममा पनि मलाई लाग्छ त्यसमा पनि सरकारले त्यस किसिमको वातावरण, त्यस किसिमको पूर्वाधारहरू बनाएर अगाडि बढ्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ।
सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकहरूले पाइरहनु भएको छ र चालू आर्थिक वर्षमा नै दिएको थियो, 68 वर्षदेखि नै ज्येष्ठ नागरिकहरूलाई दिने भत्ता निरन्तरता दिने भन्ने खालको कुरा यसपालि पनि यो बजेटमा छ, यो राम्रै कुरा छ। तर कस्तो छ भने कतिपय अशक्त ज्येष्ठ नागरिकहरू जो हिँड्न नसक्ने ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ कम्तीमा वडा मार्फत घरमै पुर्याइदिने व्यवस्था गर्दा उपयुक्त हुन्छ भन्ने खालका सवालहरू कुराहरू आइरहँदाखेरि सामाजिक सुरक्षा भत्ता चाहिँ सोझै लाभग्राहीको ब्याङ्क खातामा पुर्याउने भन्ने खालको कुरो आएको छ, यसलाई महासंघले कसरी हेरेको छ?
दुईटै कुराहरू हुन सक्छ। त्यसमा के छ भने पहिलो त जुन ब्याङ्कमा यो पहिला पनि धेरै समस्या आएरै ब्याङ्कको ब्याङ्किङ व्यवस्था नेपाल सरकारले ब्याङ्कबाटै गर्ने भन्ने कुरा आयो। अब त्यो ब्याङ्क पनि पछि गएर के भयो भने ठाउँ ठाउँमा त्यो ब्याङ्कहरू नहुने, ब्याङ्कहरू नभइसकेपछि त्यो ठाउँमा दिनलाई 3 दिन 4 दिन लगाएर समेत हामीले पत्र पत्रिका नै पढ्यौँ, हामीले कति कुरा त्यो भोग्यौँ देख्यौँ पनि। त्यसैले गर्दाखेरि यो कुरा चाहिँ सबभन्दा राम्रो चाहिँ सरकारले अहिले तपाईँले अघि नै उल्लेख गरे जस्तै घर घरमै यो वडा वडामा चाहिँ अहिले धेरै सरकारले यो कुराहरू अगाडि बढाइ पनि रहेको छ। एकैचोटि हामीलाई अप्ठ्यारो परेको हुनसक्छ, नत्र त यो अगाडि बढिरहेको छ, सम्भवतः यो घर घरमै पुर्याउनु नै पर्छ भन्ने कुरामा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ पनि त्यसैमा नै लागि परेको छ र यो चिजलाई सरकारसँग पनि हामीले यो कुरा राखिरहेका छौँ र अन्तिममा वास्तवमा सही किसिमले चाहिँ ऊ गर्ने हो भने उनीहरूको हात हातमै नै दिनुपर्छ र घर घरमै पुर्याउने व्यवस्था गर्नुपर्छ भन्ने कुरामा हामी अहिले पनि यो कुरामा चाहिँ लागि परेका छौँ वास्तवमा।
अब यो जेठ 32 गते 15 जुन परेको छ, ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस परेको छ, तयारी के गर्दैछ महासंघले?
हजुर, चाहिँ माथि हुने दुर्व्यवहार विरुद्धको चेतना दिवस चाहिँ हामी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक मिलेर संयुक्त आयोजनामा हामीले यही 32 गते त्यो कार्यक्रम गर्दैछौँ। अब त्यसमा सम्भवतः विभागीय मन्त्रीज्यू, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्रीज्यू सुरेन्द्र राज आचार्यको प्रमुख आतिथ्यमा नै गर्छौँ। अहिले निर्णय नभइसकेको हुनाले निश्चय पनि मन्त्रीज्यूको प्रमुख आतिथ्यमा त्यो कार्यक्रम सम्पन्न गर्दैछौँ हामी।
अन्त्यमा के छ त, केही कुराहरू छन् त बाँकी रहेका?
मैले भन्ने गरेको एउटा कुरा के छ भने हामी प्रत्येकले, त्यसमा पनि ज्येष्ठ नागरिक त अछुतो छैन, हामी प्रत्येकले ज्येष्ठ नागरिकले अथवा अन्य व्यक्तिले कम से कम आफू उभिएको ठाउँबाट ज्येष्ठ नागरिकको बारेमा केही बोलौँ, केही भनौँ र केही गरौँ भन्ने एकदमै म अनुरोध गर्न चाहन्छु। किन हामीले आफ्नो कुरा आफै नै राख्नुपर्छ भन्ने मेरो बुझाइरहेको छ। र अर्को एउटा जहाँ जाँदै म के भन्न चाहन्छु भने बाउ आमाले जुन गर्नुभएको छ नि, उहाँले गरेको कुरालाई हामी कति कुराहरूलाई पछ्याउने होइन, पछ्याउँदा निश्चय पनि हाम्रो घर परिवार र जुन लिनुपर्ने कुराहरूमा हामीले त्यसलाई लिदियौँ भने उहाँहरूलाई पनि आफ्नो एउटा सम्मान र बाउ आमाले जानेका, हाम्रो पुर्खाले जानेका कुराहरूलाई पनि पछिल्ला सन्ततिहरूमा ती कुराहरू पनि सरेर जानेछन्, ती कुराहरूले पनि एउटा राम्रो हाम्रो एउटा वातावरण पनि पारिवारिक बन्नेछ भन्ने मलाई लाग्छ।
अहिले सुन्नुभयो, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले 6 प्रदेशमा गरेको ज्येष्ठ नागरिक सेवाकर्ता तालिम र यही जेठ 15 गते
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको बजेटमा ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षाका लागि विनियोजन गरिएको बजेटका सम्बन्धमा महासंघको धारणाका बारेमा महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसँग कार्यक्रम संयोजक राजन कार्कीले गर्नुभएको कुराकानी।
श्रोता, यस कार्यक्रममा हामीले समेटेका विषयवस्तु तपाईँलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका के कस्ता विषयवस्तुलाई हामीले समेट्नु पर्ला? तपाईँका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला। तपाईँले पठाउनुभएका रचनात्मक सुझावलाई हामी उचित सम्मान गरेर कार्यान्वयन पनि गर्नेछौ। गर्मीको मौसम शुरू भएको छ। मुलुकका विभिन्न भागमा तापक्रम बढेर निकै गर्मी भएको छ। तराईका कतिपय जिल्लाहरूमा त तातो हावा समेत चलेको समाचार छ। यस्तो अवस्थामा शरीरमा तापक्रमको सन्तुलन बिग्रन जान्छ, जसले गर्दा रुगाखोकी लाग्ने, जिउ दुख्ने, आँखा बिझाउने र ज्वरो समेत आउने गर्दछ। यस्तो अवस्थामा सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन। बिहान बेलुकाको समयमा दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाउने गर्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। अनि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com पठाउन पनि सक्नुहुन्छ। तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि महत्वपूर्ण हुनेछन्। त्यसैको आधारमा हामी कार्यक्रमलाई परिमार्जित गर्दै पनि जानेछौ। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि सहकर्मीहरू दुर्गा निरौला र विमला राई सहित म राजन कार्की पनि विदा हुन्छु। नमस्कार।
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा, बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा। जय हो ज्येष्ठ नागरिक।